الرحيم. عن أبي هريرة رضي الله تعالى عنه قال: قال رسول الله صلى الله عليه وآله وسلم: إياكم والظن، فإن الظن أكذب الحديث، فلا تجسسوا ولا تحسسوا ولا تنافسوا ولا تحاسدوا ولا تباغضوا ولا تدابروا، وكونوا عباد الله إخوان. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بدگمانی سے پرہیز کرو، بدگمانی سے بچو، فَإِنَّ الظَّنَّ أَكْذَبُ الْحَدِيثِ، اس لیے کہ بدگمانی سب سے بڑا جھوٹ ہے. یہ لفظ استعمال ہوا ہے یہ ظن کا ہے، اور ظن اصلا گمان کے لیے استعمال ہوتا ہے، وہ گمان کسی بھی نوعیت کا ہو اس کو ظن کہتے ہیں. لیکن عام طور پر جو بات ذہنوں میں آتی ہے وہ برائی کے ساتھ زیادہ آتی، تو اس لیے ظن کا استعمال یہاں پر سوء ظن کے لیے ہوا ہے، یعنی برے گمان کے لیے ہوا ہے. اور فی نفسہ اگر دیکھا جائے تو یہ گمان جو ہے یہ کوئی زیادہ مفید چیز نہیں، اس میں برائی کا پہلو ہی غالب. فإن الظن لا يغني من الحق شيئا، اللہ تعالیٰ فرماتا ہے قرآن مجید میں کہ گمان سے کام نہیں بنتا. جو آدمی خیال کرتا ہے اور وہ خیال بالکل ڈاماڈول ہوتا ہے، جس کا کوئی بیس نہیں ہوتا، کوئی بنیاد نہیں ہوتی، وہ بالکل بے حیثیت ہوتا ہے، اس پر کوئی عمارت تعمیر نہیں کی جا سکتی. عمارت علم پر تعمیر ہوتی ہے، ایک علم ہوتا ہے اور ایک ظن ہوتا ہے. علم وہ ہے جو یقینی ہو، اور ظن وہ ہے کہ جس کا کوئی بڑا اہم بیس اور بنیاد نہ ہو، مضبوط اس کا بیس نہ ہو، تو وہ کوئی زیادہ مفید نہیں. اور عام طور پر چونکہ شیطان کے بارے میں آتا ہے کہ یجری من الانسان مجرى الدم، کہ جس طرح انسان کی رگوں میں خون دوڑتا ہے اسی طرح شیطان اس کی رگوں میں دوڑتا ہے، تو عام طور پر جو خیالات پیدا ہوتے ہیں وہ کوئی زیادہ اچھے نہیں پیدا ہوتے. تو اس لیے یہاں جو ظن کا استعمال ہوا ہے، اگرچہ ظن اپنے لفظ کے اعتبار سے عام ہے، لیکن مراد یہاں پر سوء ظن ہے، اور عام طور سے ظن سوء ہی ہوا کرتا ہے. تو فرمایا کہ برے گمان سے بچو، بدگمانی اس کو کہتے ہیں ہمارے یہاں، بدگمانی سے بچو، اس لیے کہ بدگمانی سب سے بڑا جھوٹ ہے. اس کی وجہ یہ ہوتی ہے کہ بدگمانی کی، جیسے میں نے بات عرض کی، گمان کا کوئی بیس نہیں ہوتا، ایسی بدگمانی کا بھی کوئی بیس نہیں ہوتا، کوئی بنیاد نہیں ہوتی. آدمی کے ذہن میں کوئی بات بیٹھ جاتی، کبھی کسی کے بارے میں اس نے کچھ سن لیا، کچھ دیکھ لیا، تو اب یہ نہیں سوچتا کہ ہم سے غلطی ہو سکتی ہے، ہم نے جو بات دیکھی ہے اور دیکھنے میں بھی ہم سے غلطی ہو سکتی ہے، اور جو بات ہم نے سنی ہے، اول تو سننے میں غلطی ہو سکتی ہے، دوسری بات یہ جو کہہ رہا ہے وہ پتا جانے صحیح کہہ رہا ہے یا غلط کہہ رہا ہے. اس لیے حدیث میں آتا بھی ہے کہ کفا بالمرء کذبا ان یحدث بکل ما سمع، آدمی کے جھوٹا ہونے کے لیے یہی کافی کہ ہر سنی سنائی بات کو بیان کرنے لگے. باتیں تو آدمی ہر طرح کی کرتا ہے، بعض مرتبہ بے احتیاطی میں باتیں زبان سے نکل جاتی ہیں، وہاں کوئی بات سن لی کوا کان لے گا، اب سب کوے کے پیچھے دوڑنا ہے، کوئی یہ نہیں دیکھتا کہ کان ہے کہ نہیں، بھائی دیکھو کان لگا ہوا ہے، کوے کی تلاش میں بعد میں جانا. لیکن عجیب بات ہے، کان کوئی نہیں دیکھتا، سب کوے کے پیچھے بھاگتے ہیں. تو یہ جو صورتحال ہے کہ کہیں کوئی بات سن لی، بس اس سنی ہوئی بات پر پوری عمارت تعمیر کر لی، اور پھر کوشش یہ کی جاتی ہے کہ وہ جو سنی ہوئی بات ہے جس کی کوئی بنیاد نہیں، لوگ چاہتے ہیں کہ اس کی بنیاد فراہم کی جائے، یعنی وہ بات مضبوط کر دی جائے، گمان کو اور آگے بڑھانا چاہتے ہیں. تو اس کے بارے میں فرمایا کہ سب سے بڑا جھوٹ، سب سے بڑا جھوٹ اسی لیے ہے کہ اس میں ایسی کڑی پھنیاں لگتی ہیں انسان کے مزاج میں بات. جب تک آدمی نمک مرچ نہ لگائے مزہ ہی نہیں آتا کھانے میں. اسی طرح جب تک آدمی کسی کے بارے میں کوئی چھوٹی موٹی بات بھی سن لی ہے اس میں نمک مرچ لگا کر نہ بیان کرے اس وقت تک اس کو لطف نہیں آتا. اب ظاہر ہے اس کا نتیجہ کیا ہوتا ہے. بات اگر بہت چھوٹی سی ہوتی ہے تو بڑھتے بڑھتے نہ جانے کہاں تک پہنچ جاتی. اس کی دم بھی نکل آتی ہے اور اس کے بال بھی اگاتے ہیں. ایسی ایسی باتیں اخبارات میں بار مرتبہ آتی ہیں, لوگ ایسے ہی اس کا ہنگامہ کرتے ہیں. جب تحقیق کی جاتی ہے تو معلوم ہوتا ہے کہ کچھ نہیں, سب ڈھول کا پول. تو یہ سب سے بڑا جھوٹ, اس لیے کہ اس میں آدمی کو لطف آنے لگتا ہے, مزہ ملنے لگتا ہے, ایک عجیب سا وہ ہے مزاج ہے اس کا کہ کوئی بھی ایسی بات کہ جس کا اثر کسی پر پڑ رہا ہو اس کو پھیلانے میں بھی لطف آتا ہے. تو یہ سب گناہ کی بات ہے, اس کو سب سے بڑا جھوٹ کہا گیا کہ آدمی اچھا گمان کرے اور حدیث سے معلوم ہوتا ہے. اور یہ بات سمجھ میں آتی ہے کہ قیامت میں یہ سوال ہوگا کسی کے بارے میں بھی اگر بدگمانی کی ہے, غلط تصور قائم کیا ہے کہ بھئی تم نے وہ اچھا انسان تھا اس کے بارے میں غلط تصور کیوں قائم کیا, لیکن اگر کوئی برا تھا اور ہم نے اس کو برا نہیں سمجھا اچھا سمجھا, تو قیامت میں یہ نہیں پوچھا جائے گا کہ وہ برا تھا تم نے اس کو اچھا کیوں سمجھا. اب اس سے بات صاف ہو گئی کہ بھئی اگر ہم سب کو اچھا سمجھ رہے ہیں تو وہ کوئی برا ہے تو ہوا کرے, ہم پر کیا اثر پڑتا ہے. آخرت کے سوال کے اعتبار سے ہم پر کیا اثر پڑتا ہے. ہم سے یہ تو پوچھا نہیں جائے گا کہ وہ فلاں آدمی برا تھا تم نے اس کو اچھا کیوں سمجھا, لیکن اگر وہ اچھا تھا اور ہم نے اس کو برا سمجھا تو اس کا سوال کیا جائے گا. تو سب سے محفوظ راستہ یہ ہے, سکون کا, اطمینان کا, آخرت کے اعتبار سے سب سے زیادہ بہتر راستہ یہ ہے کہ آدمی سب کے بارے میں اچھا گمان رکھے. اور یہ بات تفصیل سے کل عرض کی جا چکی کہ بس یہ ضرور ہونا چاہیے کہ آدمی دھوکا نہ کھائے. لا يلدغ المؤمن من جحر مرتين, یہ بات کہی گئی کہ ایک سوراخ سے مومن دو مرتبہ نہیں ڈسا جاتا. یہ بھی نہ ہو کہ آدمی بھی کوئی بدھو کیا بیوقوف بن جائے, بار بار لوگ اس کو بیوقوف بنائے بیوقوف بنتا رہے, تو یہ تو مناسب نہیں ہے. لیکن عام طور پر لوگوں کے بارے میں اچھا گمان رکھے, کوئی بات اگر غلط کہی جا رہی ہے تو پہلے مرحلے میں اس کو جھٹلا دے, اس کی تکذیب کرے کہ نہیں ایسا نہیں, ایسا نہیں ہو سکتا, آپ کو معلوم نہیں, غلط آپ کہہ رہے ہیں, ایسا نہیں ہو سکتا. ایک بزرگ کا قصہ لکھا ہے کہ اپنی مجلس میں بیٹھے ہوئے تھے, ایک صاحب بھاگے بھاگے آئے, بڑی تیز بارش ہوئی, کہنے لگے کہ حضرت اتنی بارش ہوئی کہ گھنٹہ گھر بہہ گیا. پھر لوگ ان کو دیکھنے لگے کہ دماغ صحیح ہے, گھنٹہ گھر بہہ گیا. تو ان بزرگ نے بڑے بڑے مزے سے بڑی سادگی کے ساتھ کہا, اس میں بڑا سبق ہے, کہنے لگے کہ گھنٹہ گھر تو بہہ سکتا ہے لیکن کوئی مومن جھوٹ نہیں بول سکتا. گھنٹہ گھر تو بہہ سکتا ہے لیکن کوئی مومن جھوٹ نہیں بول سکتا. اب یہ بات انہوں نے سبق دینے کے لیے کہی کہ اگر ایمان ہے پھر آدمی جھوٹ بولے, ایسا نہیں ہو سکتا. تو اس لیے ہمیں کیا ضرورت ہے بدگمانی کرنے کی, ہو سکتا ہے گھنٹہ گھر بہہ گیا ہو. یوں دیکھنے میں لگتا ہے کہ عجیب سی بات ہے, لیکن اسے سبق ملتا ہے کہ جس چیز سے ہمارا کوئی کاروبار وابستہ نہیں ہے, کوئی معاملہ وابستہ نہیں ہے, ان باتوں میں اگر کوئی ایمان والا کہہ رہا ہے تو ہو سکتا ہے ٹھیک کہہ رہا ہو, ہمیں زیادہ چکر میں پڑھنے کی کیا ضرورت ہے. جب ہم شروع کر دیں کہ یہ بیکار کی بات ہے, جھوٹ بول کے گیا ہے وہ, تو یہ اس سے بجائے فائدے کے نقصان ہی ہوتا ہے, اس کا کوئی بڑا حاصل نہیں. ہاں اگر اس پر کوئی چیز وابستہ ہے, کوئی معاملہ اس سے جڑا ہوا ہے, کوئی مسئلہ اجتماعی جڑا ہوا ہو یا انفرادی کوئی مسئلہ جڑا ہوا ہو, تو یقیناً اس کی بھی تحقیق کرنی چاہیے. بغیر تحقیق کے آدمی ہرگز کوئی بات تسلیم نہ کرے, اور عمومی انداز سے حسن ظن رکھے. ہمارے سنا ہے کہ ماں مسعود علی صاحب ندوی رحمۃ اللہ علیہ اس مسئلے میں بہت تفتیش کرتے تھے, کسی نے آ کر کہہ دیا مولانا فلاں نے ایسا کہا ہے, کہ اچھا فلاں نے ایسا کہا ہے, سمجھ بات آتی ہی نہیں, چلو اس کے پاس چلو پوچھتے. اب اس کو لے کے پہنچ گیا اس کے پاس, کہا تم نے ایسا کہا ہے؟ نہیں ہم نے نہیں کہا, تو فلاں سے سنا تھا. کہا ارے بھائی فلاں سے چلو وہاں اس کے پاس چلو. اب دو سے تین ہو گئے, وہاں پہنچے کہ بھائی آپ نے فلاں یہ بات, نہیں ہم نے اس طرح نہیں کہی تھی, فلاں اس طرح کہہ رہا تھا. اب چلو فلاں کے پاس چلو, معلوم ہے پانچ پانچ سات سات جمع ہو گئے. آخر میں پتا چلا کہ کوئی حقیقت نہیں, جس کو کہتے ہیں رائے کا پربت. رائے کا پربت بھی آسانی کے ساتھ بنتا ہے, بہت معمولی بات ہوتی ہے, وہ جب 10 زبانوں پر آتی ہے تو ہر مرتبہ اس میں تھوڑا سا اضافہ ہوتا ہے, اور نتیجہ یہ ہوتا ہے کہ بات کہیں سے کہیں پہنچ جاتی ہے. اس کے نتیجے میں پھر بڑی بدگمانیاں وجود میں آتی ہیں اور دل پھٹ جاتے ہیں. آدمی یہ طبیعت ہے किसी के बारे में ऐसी बात सुन ले कि जिसका उसके ऊपर असर पड़ने वाला हो, आपके बारे में फुला ऐसा कह रहे थे, तो जाहिर है कि आदमी का दिल फट जाता है। वो चाहे उसको झूठ ही समझे, लेकिन एक अजीब सी उसके अंदर कैफियत पैदा हो जाती है। तो आपको भाई क्या जरूरत थी, एक तो दो काम हुए, कोई ऐसा नहीं था, आपने बदगुमानी की, बदगुमानी करके दूसरे के सामने कोई ऐसी बात कह दी कि वो भी उससे मुतासिर हुआ। तो एक तो आपने बदगुमानी की, दूसरे ये कि आपने झूठ बोला, तीसरे ये कि आपने चुगली की, गुनाहों का पुलंदा तैयार हो गया। तो ये जो हमारे समाज के अमराज हैं, बुराइयां हैं, इससे इस कदर आपस में इंतशार पैदा हो रहा है मुसलमानों के अंदर, लड़ाइयां झगड़े, इसकी बुनियादें अगर आप देखें तो यही सब है। आमतौर पर छोटी सी बात होती है वो कहीं से कहीं पहुंच जाती। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया कि देखो झूठ बदगुमानी से बचो, बदगुमानी अच्छी चीज नहीं। फइन ज़न्न अकज़बुल हदीस, इसलिए कि बदगुमानी जो है सबसे झूठी बात। अब यहाँ अकज़बुल हदीस उसको कहा गया, और बज़ाहिर यही लगता है उसका बड़ा सबब यही मालूम होता है कि एक तो आदमी बदगुमानी जो होती है वो आमतौर से जो बातें होती हैं जबान से उन बातों के नतीजे में पैदा होती है ज्यादातर, इसलिए अकज़बुल हदीस कहा। और दूसरी बात यह कि हदीस जो है इसका इस्तेमाल अरबी में सिर्फ बात के लिए नहीं होता, बात के लिए भी होता है और काम के लिए भी कभी कभी हदीस का लफ्ज इस्तेमाल किया जाता है। हदीस के माने होते हैं कोई भी नई चीज जो पहले नहीं थी अब वजूद में आई। आदमी जो जबान से बात कहता है उसको हदीस क्यों कहते हैं, इसलिए कहते हैं कि वो बात पहले उसने नहीं कही थी। अब जो मसलन हम बात कह रहे हैं वो एक नई बात है, वो नए अल्फाज हैं जो हमारी जबान से निकल रहे हैं, इसलिए उसको हदीस कहते हैं। तो इसी तरह कभी कभी और भी चीजें जो वजूद में आ रही हैं उनको भी हदीस कह देते हैं। कहने का मकसद ये है कि वजूद में आने वाली चीजों में ये बदतरीन झूठ है, सबसे बड़ा झूठ है बदगुमानी। अमल के एतबार से अगर आप देखिए तो भी, और कौल के एतबार से, गुफ्तगू के एतबार से, आदमी जो बाज़ ज़बान से कहता है उसके एतबार से अगर देखा जाए तो भी ये एक ऐसा झूठ है जो सबसे बड़ा झूठ, और सबसे बड़ा इसलिए कहा गया इसको कि ये बड़ा होता जाता है। एक झूठ वो है जो एक जगह ठहर गया, और एक झूठ वो है जो बढ़ता ही चला गया। बदगुमानी में जो झूठ होता है उसकी कोई हद नहीं है, एक जगह नहीं रहता हूँ, वो ऐसा बढ़ता है कि बढ़ते बढ़ते न जाने कहाँ से कहाँ पहुंच जाता है। ईमान वाले को फिरौन बना दे और फिरौन को ईमान वाला बना दे, ये ऐसा होता है कि इसमें आदमी की जबान रुकती नहीं और उसमें कड़ी फुन्नियां लगना बंद नहीं होती। जितनी जबानों पर वो बात आगे बढ़ती है उतना ही उसके अंदर तगैयुर पैदा होता है। तो इसलिए इसको अकज़बुल हदीस कहा गया। और फिर फरमाया वला तजस्सुसु वला तहस्ससु, ना तो जासूसी करो, यानी दूसरे के पीछे ना पड़ो, किसी के पीछे ना पड़ो कि फुला कहाँ जाता है, फुला क्या करता है, फुला किस तरह रहता है। भाई आप इसके जिम्मेदार तो है नहीं, आपको उसका मुसलह तो बनाया नहीं गया कि भाई आप फुला के इसलाह के लिए तय किए गए हैं। आपको देखना है कि वो अच्छी जिंदगी गुजारे, सही जिंदगी गुजारे, गलत काम ना करे, उसकी तो जिम्मेदारी है कि वो देखे। लेकिन एक अमूमी मिजाज ये बनाना कि हर एक के पीछे लग गए कि फुला आदमी कैसा है और क्या करता है, ये हमारे ऊपर कोई जिम्मेदारी नहीं। वला तहस्ससु भी उसी में शामिल है कि टोह में ना पड़ो, जासूसी मत करो, टोह में मत पड़ो, यानी किसी के पीछे मत पड़ो। कौन क्या कर रहा है तुम उसके अच्छे अमाल को देखो, अच्छा गुमान रखो, तुम्हें बदगुमानी करने की जरूरत क्या है। ये भी बदगुमानी का हिस्सा है कि अगर कोई ऐसी चीज नहीं मिल रही है तो जिसके नतीजे में आदमी उसको बुरा समझे और बदगुमानी करे तो तलाश में रहता है कि कोई सिरा मिल जाए, कहीं कोई चीज ऐसी हाथ आ जाए जिसके नतीजे में हमें मालूम हो जाए कि हाँ ये आदमी सही नहीं है, इसके अंदर कुछ जरूर गड़बड़ है। अजीब मिजाज हम लोगों का है कि हम किसी को अच्छा देखना ही नहीं चाहते। कोई अगर अच्छा है, अच्छा नजर आ रहा है तो हमारे लिए काफी नहीं है, हम चाहते हैं कि अब उसकी बुराइयां हमारे सामने आए, हम तहकीक करें, कोई ना कोई बुराई जरूर हमारे सामने निकल कर आ जाए। ये नहायत नामुनासिब शक्ल है, समाज बिगड़ता है, इससे बुराइयां फैलती हैं। अगर अमूमी तौर पर एक दूसरे से अच्छा गुमान रखा जाए, किसी की टोह में ना पड़ा जाए। गलतियां तो सबसे होती हैं, छोटी और बड़ी, ज्यादा और कम। कौन है अपने आप को कह सकता है कि हम बड़े धुले हुए और पाक हैं? हजरत अंबिया अलैहिस्सलाम को अल्लाह ने मासूम बनाया, और औलिया अल्लाह जो है अल्लाह ताला उनको भी ये मकाम अता फरमा देता है कि गुनाहों से अल्लाह उनको महफूज कर देता है। गुनाह अगर होते भी हैं तो गुनाह पर वो कायम नहीं रहते, गुनाह होते फौरन तौबा की तरफ आते हैं, जो सहाबा का हाल था। لیکن عام طور پر جو مسلمانوں کا حال ہے سب جانتے ہیں, ہم سب اپنی حالت سے واقف ہیں کہ کون بھلا ہوا ہے. تو اب اگر ہمارے سامنے اچھائیاں ہیں, ایک آدمی اچھا نظر آ رہا ہے, تو ہمیں کیا ضرورت ہے کہ ہم اس کا عیب ضرور تلاش کریں. عیب تلاش کرنا یہ سب گناہ کی بات ہے, اس لیے کہ یہ تو ایسا ہی ہے کہ ہم گویا کہ عیب تلاش کر کے اس کو بے عزت کرنا چاہتے ہیں, کسی اور کی نگاہ میں نہیں تو کم سے کم اپنی نگاہ میں بے عزت کرنا چاہتے ہیں. اللہ تبارک و تعالیٰ قیامت میں جو دنیا کے اندر پردہ پوشی کرے گا, قیامت میں اللہ تعالیٰ اس کے گناہوں اور اس کے عیوب کی پردہ پوشی فرمائیں گے. یہ اوپر بات پہلے گزر چکی, اور پھر فرمایا کہ ولا تنافسو, کہ منافست مت کرو. منافست جو ہے وہ دو طرح کی ہوتی ہے, ایک منافست تو یہ ہے جو خیر کے کاموں میں, دین کے کاموں میں آگے بڑھنے کا ایک جذبہ ہوتا ہے, تو یہ تو بہت محمود ہے, قابل تعریف ہے. اللہ تبارک و تعالی نے قرآن مجید میں فرمایا کہ وفی ذالک فلیتنافس المتنافسون, بہت ساری باتیں بیان فرمائی, خیر کے راستے بیان کیے, اہل جنت کا تذکرہ کیا گیا اور حصول جنت کی ان کی کوششوں کا بیان ہوا. پھر فرمایا کہ ہاں یہ ہے, یہ موقع ہے جس کے لیے لوگوں کو ایک دوسرے سے آگے بڑھنا چاہیے, جذبہ منافست ہونا چاہیے, آگے بڑھنے کا شوق ہونا چاہیے. تو یہ تو محمود ہے, قابل تعریف. لیکن جس منافست کا تعلق دنیا سے ہے, جس منافست میں آدمی دوسرے کی ٹانگ کھینچنا چاہتا ہے کہ اگر ایک آدمی آگے بڑھ رہا ہے, تیزی کے ساتھ جا رہا ہے, ہم نہیں آگے جا پا رہے ہیں, تو کوئی آدمی ہم بٹھا دیں گے کہ جب وہاں سے گزرے تو ذرا سا ایک لاٹھی لگا دینا, وہ ٹانگ میں پھنسا دینا اور وہ گر جائے, وہ کیوں آگے بڑھ گیا. یہ منافست کا دوسرا انداز ہے کہ جو اللہ کے یہاں سب گناہ کی بات ہے, اللہ کے یہاں پکڑ کی چیز ہے کہ ایک آدمی جا رہا ہے تو آپ بھی دوڑیے, آپ سے کوئی منع کرتا ہے کہ آپ نہ دوڑیے. لیکن جو بات کل عرض کی گئی تھی کہ کبڑا یہ نہیں چاہتا کہ ہم ٹھیک ہو جائیں, کبڑا چاہتا ہے کہ سب کبڑے ہو جائیں, تو یہ جو ہے یہ نامناسب ہے, گناہ کی بات ہے. ہم کو یہ چاہیے کہ اگر کوئی اللہ کسی کو آگے بڑھا رہا ہے, ہم بھی مقابلہ کریں, آگے بڑھنے کی کوشش کریں, لیکن اس کو گرانا یہ گناہ کی بات ہے. اس لیے کہ ایک ایمان والے کا جو ہمارے اوپر حق تھا وہ یہ تھا کہ ہم اس کی ترقی سے خوش ہوتے, اور اس کے برخلاف اگر ہم کریں گے تو اللہ کیا اس کی پکڑ. فرمایا ولا تنافسو, ایک دوسرے سے اس طرح آگے بڑھنے کی کوشش مت کرو کہ دوسرے کی ٹانگ گھسیٹو, دوسرے کو تم پیچھے دیکھنا چاہو, اس کو تم یہ چاہو کہ اس کی ترقی رک جائے, یہ مناسب نہیں ہے. حسد ہی کی شکل ہوتی ہے یہ, کہ آدمی حسد میں یہی چاہتا ہے کہ جو نعمت کسی کو بھی ملی ہوئی ہے وہ نعمت چھن جائے, تو آدمی سوچتا ہے کہ کوئی بھی اس کا طریقہ اختیار کیا جائے, تو یہ گناہ کی بات ہے. اور منافست دنیا کے بارے میں فی نفسہ ہی بری ہے. کوئی آدمی اگر دنیا کے اعتبار سے بہت آگے ہے, 10 اس کی کوٹیاں ہیں, 5 فلیٹ ہیں, ہم سوچتے ہیں ہمارے 10 فلیٹ ہو جائیں, ہماری 15 کوٹیاں ہو جائیں, اس کی کوئی گاڑی ہے, ہماری اور اچھے ماڈل کی گاڑی آ جائے, تو یہ جو منافست ہے دنیا کے اندر یہ بھی محمود نہیں. بات آئی تھی کہ بھائی دنیا میں تو ہمیشہ اس کو دیکھو جو تم سے کمتر ہے, اور دین میں اس کو دیکھو جو تم سے آگے ہے. دنیا میں جب کمتر کو دیکھو گے تو جذبہ شکر پیدا ہوگا, اور دین میں جب اپنے آپ سے آگے جو ہے برتر ہے اس کو دیکھو گے تو جذبہ مسابقت پیدا ہوگا, جذبہ منافست پیدا ہوگا. دین میں منافست مطلوب ہے, اور دنیا کی منافست جو ہے یہ مذموم ہے, قابل تعریف نہیں ہے, بلکہ قابل مذمت ہے, سے روکا گیا ہے. تو اس لیے ہمیں دنیا کے بارے میں ہمیشہ جو اپنے سے کمتر اس کو دیکھنا چاہیے. ایک بزرگ کا قصہ کہیں دیکھا کہ وہ ذرا ان کے پاؤں میں لنگ تھا, دل میں بات آئی کہ پاؤں اگر ہمارا صحیح ہوتا, ہم بھی لوگوں کی طرح چلتے آرام سے, بڑا کام ہوتا. باہر نکلے دیکھا ایک آدمی پڑا ہوا, اس کی ٹانگ کٹی ہوئی. انہوں نے اللہ کا شکر ادا کیا, یا اللہ میری ٹانگ تو سلامت ہے. تو آدمی جب اپنے سے کمتر کو دیکھے گا تو یقیناً شکر کے جذبات پیدا ہوں. فرمایا کہ ولا تحاسدوا, ایک دوسرے سے حسد مت کرو, ولا تباغضوا, ایک دوسرے سے بغض مت کرو, ولا تدابروا, ایک دوسرے کو بے یار و مددگار مت چھوڑو, پیچھے مت چھوڑو, وکونوا عباد اللہ اخوانا, اور اللہ کے بندو آپس میں بھائی بھائی ہو جاؤ. وعن ابی ایوب بن الانصاری رضی اللہ تعالی عنہ, وعن ابی ایوب الانصاری رضی اللہ تعالی عنہ ان رسول اللہ صلی اللہ علیہ وآلہ وسلم قال لا يحل لرجل ان يهجر اخاه فوق 3 ليال يلتقيان فيعرض هذا ويعرض هذا وخيرهما الذي يبدا بالسلام. فرمایا کہ کسی شخص کے لیے جائز نہیں کہ اپنے بھائی سے وہ تین دن سے زیادہ چھوٹ چھٹاؤ رکھے، اپنے بھائی سے وہ تین دن سے زیادہ نہ بولے، قطع تعلق رکھے، یہ جائز نہیں. حال یہ ہو جائے کہ وہ ایک دوسرے سے ملاقات ہوتی ہو تو ایک ادھر منہ پھیر کے چلا جاتا ہو، ایک ادھر منہ پھیر کے چلا جاتا ہو، سلام کا جواب دینا بھی ان کو پسند نہ ہو. تو فرمایا کہ یہ سخت گناہ کی بات، ایسا جھگڑا، ایسی لڑائی کہ بول چال بند ہو گئی. عام طور سے ہوتا ہے کوئی بھی سبب پیدا ہو جائے، آپس کا جھگڑا اس کے نتیجے میں ہو، تو طے کر لیتے ہیں غصے میں کہ عائشہ تم سے ہم بات نہیں کریں گے. اب بات نہیں کریں گے، ایک دن گزرا، دو دن گزرے، تین دن گزرے، تو اب سوچنا چاہیے کہ بات نہیں کریں گے، کوئی سبب تھا، وہ ٹھیک تھا، وہ آپس کا معاملہ ہے، وہ حل کر لیا جائے. لیکن یہ کہ بات نہیں کریں گے، یہ تو نہایت نامناسب ہے. جھگڑا جو بھی ہوا وہ الگ ہے، حل کیا جائے وہ، لیکن یہ کہ آدمی گفتگو نہ کرے، چھوٹ چھٹاؤ رکھے، یہ ایمان کے تقاضے کے خلاف، ایمان کے تقاضے کے خلاف. اس سے آدمی اللہ کی ناراضگی کا وہ ہو جاتا ہے، اللہ تبارک تعالیٰ اس سے ناراض ہوتا ہے، اور یہ بالکل مناسب نہیں. اس کا ہمارے ہاں اس کی مثالیں ہیں، بعض اللہ والوں کی اور بعض ایمان والوں کی، کہ وہ آپس کا کوئی جھگڑا ہوا، کوئی جائیداد کا جھگڑا ہوا، لڑائی ہوئی، کبھی کبھی غلط فہمیاں ہوتی ہیں، غلط فہمیوں کی بنا پر جھگڑے ہو جاتے ہیں. اب اس جھگڑے کی بنیاد پر اس کو باقاعدہ ایسا وہ بنا لینا کہ اب اس سے بات نہیں کریں گے، اس سے گفتگو نہیں کریں گے، یہ گناہ کی بات. کوئی نزاع ہو جائے، نزاع ایک طبعی چیز ہے، کبھی غلط فہمیوں کی بنیاد پر ہوتا ہے، اس کو اس کی صلح صفائی کرا لینی چاہیے، معاملہ صاف کر لینا چاہیے، لیکن اس کی بنیاد پر آدمی بات چیت چھوڑ دیں، گفتگو نہ کریں، یہ گناہ کی بات ہے، اس سے روکا گیا. ایک قصہ ہم نے سنا کہ دو لوگ تھے، ان میں اسی طرح کا نزاع ہوا اور مقدمہ ہوا، اور مقدمہ جو ہوا اتفاق سے ہائی کورٹ میں چلا گیا، وہ دوسرے شہر میں تھا، اور دونوں کو وہاں جانا پڑتا تھا. تو عجیب لطیفہ یہ تھا کہ جھگڑا ان کا اپنی جگہ پر تھا، لیکن دوستی بھی تھی دونوں. یہاں تک کہ ہوتا تھا کہ جاتے تھے مقدمے کے لیے تو دونوں ایک ساتھ جاتے تھے، اپنا سا کھانا وانا لے کے اور ساتھ بیٹھ کر جاتے تھے کہ بھائی وہ جھگڑا اپنی جگہ پر ہے، وہاں جو فیصلہ ہو ہم لوگ اس کو مان لیں گے، مسئلہ حل ہو جائے گا، ہماری غلط فہمیاں ہو سکتی ہیں، لیکن ہماری دوستی اپنی جگہ پر ہے، بھائی دوستی سے کیا فرق پڑتا ہے. تو آرام سے باتیں کرتے ہوئے ہنستے بولتے جاتے تھے، مقدمہ بھی چل رہا تھا ساتھ ساتھ. تو یہ ایک الگ مسئلہ ہے، یہ بات اپنی جگہ پر ہے، کہ یہ فی نفسی ہی ایک بہت ہی گری ہوئی حرکت ہے، اور انتہائی گری ہوئی حرکت ہے کہ آدمی سرکاری عدالتوں میں جائے، وہاں مقدمے بازی کرے، گویا کہ غیر اللہ سے فیصلے کروائے، اور شریعت میں جو فیصلہ بتایا گیا اس کو وہ تسلیم نہ کرے، عملاً کم سے کم زبان سے نہ کہے لیکن عملاً تسلیم نہ کرے، تو یہ سب گناہ کی بات ہے. اللہ تعالیٰ نے قرآن مجید بات فرمائی ہے کہ فلا وربک لا یؤمنون حتی یحکموک فیما شجر بینہم ثم لا یجدوا فی انفسہم حرجا مما قضیت ویسلموا تسلیما، کہ ہرگز نہیں مسلمان نہیں ہو سکتے جب تک کہ اپنے جھگڑوں میں وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کو فیصلہ کرنے والا نہ بنا لے، اور پھر آپ جو فیصلہ کریں اس کے آگے وہ سرے تسلیم خم کر دیں، پر اپنے دل میں کوئی تنگی محسوس نہ کریں. یہ تو ایمان کا تقاضا ہے، لیکن اگر کوئی ایسا جھگڑا ہو گیا جو شریعت کے مطابق اس کو ہم فیصلہ کرانا چاہتے ہیں، کسی عالم کے پاس گئے، دار القضا میں لے گئے، اب وہ معاملہ چل رہا ہے، جو فیصلہ ہوگا دیکھا جائے گا، لیکن اس کی بنیاد پر جھگڑا قائم ہو جائے، آپ میں بات چیت بند ہو جائے، یہ مناسب نہیں. تین دن سے زیادہ اگر چھوٹ چھٹاؤ آدمی رکھے گا تو یہ سب گناہ کی بات ہے. بعض روایتوں میں آتا ہے کہ اگر اس حال میں مر گیا تو سیدھا جہنم رسید، اگر اس حال میں مر گیا کہ چھوٹ چھٹاؤ رہا اور بات نہیں کی تو سیدھا وہ جہنم میں جائے گا. بھائیو، یہ نمازیں اور روزے اور اعمال خیر کے ظاہری عبادتیں، یہ سب اپنی جگہ پر ہیں، لیکن اتنی سخت بات کہی گئی یہاں پر، یہ نہیں کہا گیا کہ نماز نہیں پڑھتا تھا اس لیے جہنم میں جائے گا، وہ ایک الگ مسئلہ ہے کہ کوئی نماز نہیں پڑھتا تو جہنم میں جائے گا. یہ اپنی جگہ پر اتنا بڑا گناہ ہے کہ اگر تین دن بات نہ کرے اور اسی حال میں مر جائے تو سیدھا جہنم میں جائے گا. تو اس لیے یہ بڑے گناہ کی بات ہے، اور اس میں ہمیشہ بچنا چاہیے. حدیث میں آتا بھی ہے کہ آپس کے جھگڑے دین کو اس طرح سے مون دیتے ہیں جیسے اس طرح سے سر کے بال مون دیے جاتے ہیں، اس طرح سے جس طرح کے بال صاف کیے جاتے ہیں بالکل آدمی گنجا ہو جاتا ہے. اسی طرح اگر آپس کے جھگڑے ہوں گے تو ایسے ہی دین صاف ہو جاتا ہے، گھروں سے نکل جاتا ہے، اور سب سے بڑی بات یہ کہ اس کا اجر صاف ہو جاتا ہے. آدمی نماز پڑھ رہا ہے ثواب نہیں مل رہا، آدمی روزہ رکھ رہا ہے ثواب نہیں مل رہا، تو اور اس کو حاصل کیا ہوا؟ ये आपस के झगड़ों के नतीजे में ये बवाल सर पर आता है। इसलिए हमेशा गौर करना चाहिए कि किसी से कोई झगड़ा है, कोई निजा है, जायदाद का है, कारोबार का है, वो अपनी जगह पर, लेकिन उसकी बुनियाद पर बातचीत छोड़ देना, लड़ाई कर लेना, ये सब गुनाह की बात है। अगर खुदा न खासा कोई मुब्तला हो, फौरन उसको इसमें पहल करनी चाहिए। इसलिए हदीस में आता है कि उनमें सबसे बेहतर वो है जो आगे बढ़कर बोलने का आगाज करे, जो खुद आगे बढ़कर हाथ मिला ले, मुसाफा कर ले, वो सबसे बेहतर है। एक अजीब वाकया है हजरत हसन रजी अल्लाह तआला अन्हु का, उनके भाई थे हजरत मोहम्मद इब्न हनफिया जो दूसरी माँ से थे। कोई मसला हुआ जिसकी बुनियाद पर इन दोनों हजरात में थोड़ी सी कशमकश हुई, खफगी हो गई, और इत्तेफाक ऐसा हुआ कि वो अपने घर में थे, ये अपने घर में थे। 3 दिन गुजर गए, और 3 दिन जब गुजरने लगे और इत्तेफाक ये हुआ कि मुलाकात नहीं हुई, वरना जाहिर है ये लोग मिलते तो यकीनन सलाम भी होता और खैरियत भी होती, मगर इत्तेफाक से 3 दिन मुलाकात नहीं हुई। तो हजरत मोहम्मद इब्न हनफिया ने हजरत हसन को पैगाम कहलवाया कि हजरत 3 दिन हो गए, अब पहल कौन करेगा। हजरत हसन रजी अल्लाह तआला अन फौरन बात सुनते ही अपने घर से निकले, हजरत मोहम्मद इब्न हनफिया के घर में गए और कहा कि तुमने बहुत अच्छा काम किया, लेकिन ये तो खैर का मामला था, तुम ही सब खुद करते, आगे आ जाते। तो फरमाया कि अल्लाह ने आपको जो मकाम दिया है मुझे तो हासिल नहीं, तो मैंने सोचा कि यहाँ भी आप ही आगे रहे तो बेहतर, इसलिए मैंने ये बात कहलवाई, वरना मेरा जी चाहा था कि मैं खुद आ जाऊं ताकि ये मुझे फजीलत हासिल हो, लेकिन आप तो हर जगह हमसे आगे हैं, तब यहाँ हम कहाँ से आगे होते। तो हमने इसलिए कहलवा दिया कि शायद आप ही आगे आ जाएंगे, और वही हुआ कि जैसे ही पैगाम आप तक पहुंचा फौरन आप अपने घर से मेरे घर तशरीफ ले आए, और मुझे ये सआदत भी हासिल हो गई। तो ये इन हजरात का सोचना था, जरा भी शरीयत की बात सामने आती थी ऐसा सरे तस्लीम खम कर देते थे कि लगता था कि अब सब भूल गए, सारी चीजें फरामोश हो गई। उन हजरात के तो ऐसे ऐसे वाकयात हैं उनके सब्र के, बर्दाश्त के, माफ कर देने के, कि उस पर आदमी कत्ल कर दे, लेकिन हजरात का हाल ये कि बजाय कत्ल करने के और सजा देने के वो सरों पर बिठा रहे हैं। एक बांदी का वाकया देखा हजरत इमाम हसन रजी अल्लाह तआला अन्हु के का किस्सा है कि एक मरतबा उनके यहाँ कोई तकरीब थी और उनकी बांदी थी जो सीख में कोई गोश्त वगैरह लगा कर भून रही थी और भून कर लाके मेहमानों को दे रही थी। तो हुआ यह कि उनका एक छोटा बच्चा था जो रास्ते में कहीं लेटा हुआ था, इत्तेफाक से वो आते हुए एक मरतबा सीख उसके हाथ से छूटी और बच्चे पर ऐसा गिरी कि बच्चा वहीं पर खत्म हो गया। हज़रत हसन रज़ी अल्लाह तआला ने देखा, अब वो समझ गई कि तो ऐसा हमसे काम हो गया कि इस वक्त तब देखें क्या होता है। उसने फौरन कुरान मजीद की एक आयत है वो आयत पढ़ी कि वल काज़िमीन अल ग़ैज़ वल आफ़ीन अनिन नास वल्लाहु युहिब्बुल मुहसिनीन। तो जैसे ही उसने पढ़ा वल काज़िमीन अल ग़ैज़, हज़रत हसन रज़ी अल्लाह तआला ने के चेहरे पर गुस्से के आसार नमूदार हुए थे, फौरन गुस्सा खत्म हो गया। कहीं कोई हर्ज नहीं, गलती हो जाती है। फिर उसने जब ये पढ़ा वाला आफीन अनिन नास, तो फरमाया कोई हर्ज नहीं, मैं माफ करता हूँ तुम पर कोई ना यहाँ मुआखजा ना आखरत में मुआखजा। फिर उसने पढ़ा वल्लाहु युहिब्बुल मुहसिनीन, कि अल्लाह ताला एहसान करने वालों को पसंद करता है, दोस्त रखता है। अजीब गरीब बात, फौरन कहा जाओ मैंने तुम्हें आजाद किया। अब ये कोई कर सकता है कि जिस बांदी के हाथ से उनका बच्चा मर गया, होया कि उसकी जान निकल गई, उस बांदी को सिर्फ यही नहीं कि कोई और होता कहता तुमने देख के नहीं चलती, तुमने क्या किया, क्या गजब ढाया तुमने, तुम तो इस काबिल हो कि तुम्हें सख्त तंबीह की जाए, सजा दी जाए और मारा जाता और जो भी होता, लेकिन बजाय इसके गुस्सा बिल्कुल गायब हो गया और आखिरी दर्जे की बात यह उसको आजाद कर दिया। तो इन हजरात का तो हाल ये था, और हम लोग छोटी बात को बाद में लेके बैठ जाते हैं, दिल में ऐसी दरारें पैदा हो जाती हैं, दिल फट जाते हैं कि फिर मिलना हमें गवारा नहीं होता। हालांकि हदीस में कहा जा रहा है कि जो पहल करता है अल्लाह को पसंद है, वन तवाज़ा मा तवाज़ा अहदुन लिल्लाह इल्ला रफ़अहुल्लाह। हदीस में आता है अल्लाह के लिए जो झुकेगा, और जाहिर है जो आदमी आगे बढ़ता है उसको किसी से झुकना ही पड़ता है, और यही सबसे बड़ा मसला होता है। हमारी नाक ऊंची रहे चाहे कितनी नीची हो, भाई नाक इससे ऊंची तो होती नहीं, इज्जत तो अल्लाह के लिए, उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए है, और इस वास्ते से ईमान वालों के लिए जो जितना ज्यादा ईमान पर मजबूत होगा अल्लाह उसको इज्जत देगा। लेकिन अपनी नाक के पीछे हम चाहते ही नहीं कि आगे बढ़े और ये सुलह सफाई की कोई शक्ल कर लें। हदीस में कहा गया कि जो अल्लाह के लिए झुकेगा अल्लाह ताला उसको ऊंचा मकाम अता फरमाएगा। तो इसमें हमें गौर करना चाहिए, अगर खुदा न खास्ता किसी से इस तरह छूट छुटाव है और कोई भी झुकने के लिए तैयार नहीं, हम इकदाम कर लें, हम आगे बढ़ जाएं, हम जाकर कहें कि भाई ठीक है बहुत दिन हो गए, अब हम माफी चाहते हैं, गलती हमसे हुई, हम अपनी गलती तस्लीम करते हैं, आपने जो कुछ किया हमारे दिल में जो कुछ था हम सब माफ करते हैं, बस अभी झगड़ा खत्म, हम लोग ईमान वालों की तरह रहेंगे, अच्छी जिंदगी गुजारेंगे। क्या मजा है जिंदगी का कि आदमी लिए बैठा है, फुला ने ये किया, फुला ने वो किया, उनके पास से गुजर रहा है तो नाक फुलाए हुए गुजर रहा है, उनके पास से गुजर रहा है तो मुंह बंद है और आंखें जरा सा तिरछी हैं कि आंख पड़ ना जाए, अगर निगाह पड़ गई तो कहीं सलाम ना करना पड़ जाए, ये जिंदगी कोई जिंदगी नहीं। तो जिंदगी ईमानी जिंदगी ये है कि हर एक के लिए आदमी अच्छे जज्बात रखे, हर एक से उसके ताल्लुकात अच्छे हों, आपस के झगड़े ना हो। तो ये जो समाज है ये सही इस्लामी समाज है जो मतलूब है और जिसका हमको हुक्म दिया गया। तो फरमाया कि खैरुहुम अल्लज़ी यब्दौ बिस्सलाम, सबसे बेहतर वो है जो सलाम में पहल करे, जो मुलाकात में पहल करे, जो खुद जाए और जाकर जो झगड़ा है झगड़ा चुकाने की कोशिश करे। وعن جابر رضي الله تعالى عنه قال سمعت رسول الله صلى الله عليه وآله وسلم يقول المسلم من سلم المسلمون من لسانه ويده। فرمایا کہ صحیح مسلمان وہ ہے, صحیح مسلمان وہ ہے کہ جس کی زبان سے اور اس کے ہاتھ سے مسلمان محفوظ رہے۔ دوسری ایک روایت میں آتا ہے کہ المسلم من سلم الناس من لسانه ويده, کہ صحیح مسلمان وہ ہے کہ جس کی زبان سے اور اس کے ہاتھ سے تمام لوگ محفوظ رہے, किसी को तकलीफ ना पहुंचे, किसी भी हैसियत से ना पहुंचे, ना जबान से पहुंचे, ना हाथ से पहुंचे, ना तर्ज अमल से पहुंचे। इसके बारे में बात जरा तफसील से आ चुकी है कि तकलीफें जो पहुंचती हैं इनकी नौयत अलग अलग होती है, कभी सख्त तकलीफ पहुंचती है, कभी ऐसी पहुंचती है कि आदमी का दिल बिल्कुल दो टुकड़े हो जाता है, ऐसा नुकसान कोई पहुंचा देता है कि उसका दिल दो टुकड़े हो जाता है, और कभी मामूली तकलीफ पहुंचती है, बहुत छोटी तकलीफ पहुंचती है, जिसकी मिसालें भी हमने बहुत सारी दी, क्यों किसी की चप्पल पहन गया, किसी ने किसी की कोई चीज उठा ली और उठाकर एक जगह से दूसरी जगह पर रख दी, इसी तरह कोई और काम ऐसा हुआ कि जो दिल आजारी का सबब बन गया, कोई चीज जो एक जगह पर रहती है वहां उठाकर दूसरी जगह रख दी, जो अमूमी इस्तेमाल की चीजें होती हैं उसमें खासतौर से ये चीज ये मसला पेश आता है। अब जो दूसरा आया वो परेशान हो रहा है, बाथरूम की मिसाल हमने दी, कोई गया और उससे पानी नहीं बहाया, गंदगी, अब दूसरा जाएगा उसको उससे तकलीफ हो रही है। ये सारी चीजें देखने में ऐसी हैं जिसको हम दीन नहीं समझते, लेकिन दीन में शामिल। हमें ये हुक्म दिया गया कि हम किसी को तकलीफ पहुंचाने का जरिया ना बने, किसी भी हैसियत से हम जरिया ना बने। अब हम सब अपना जायजा लें, ये तो हमने मिसाल के तौर पर चंद बातें कह दी, कितनी बातें हो सकती हैं, और बाद बुजुर्गों के यहाँ तो ऐसे वाकयात हैं कि हैरत होती है किस कदर रियायत दूसरों की कि उनको तकलीफ ना हो जाए। एक वाकया कहीं देखा, हजरत मौलाना रशीद अहमद साहब गंगोही रहमतुल्लाह अलैह का या इन्हीं बुजुर्गों में किसी का, कि वहां कोई दुकान थी जो बैठकर आदमी अपना कोई कारोबार वाला करता था कोई शख्स, और उसका कारोबार ऐसा था कि वो रात में कारोबार होता था उसका, तो अगर कभी उनको वहां से गुजरना होता था तो चुपके से चप्पल उतार कर एक आध मरतबा गुजरे। लोगों ने कहा हजरत आप ये क्या कर रहे हैं, तो फरमाया कि ये जो बैठा है इसको इंतजार है कि कोई ग्राहक आ रहा होगा, और ग्राहक एक आध ही आते थे, ये कोई ऐसा कारोबार था, तो फरमाया कि जब मैं चप्पल पहन के जाऊंगा तो जोर से आवाज होगी चप्पल की, वो समझेगा कि ग्राहक आ रहा है, और जब मुझे देखेगा तो उसको मायूसी होगी, मुझे देखेगा तो एकदम से चोट लगेगी, वो हो ग्राहक नहीं था ये तो मौलाना थे, तो मैं इस तकलीफ से उसको बचाना चाहता हूँ, मैं चुपके से गुजर जाऊंगा, उसको पता ही नहीं चलेगा कौन आया कौन गया। ये इतनी बारीक बात है कि आदमी गौर करे कि थोड़ी सी भी दिल को जाहिर है कि ये तकलीफ ऐसी नहीं है कि कोई गुनाह हो इसका, लेकिन ये तो मर्तबे की बात है। कहते हैं जिसके रुतबे हैं सेवा उसको सेवा मुश्किल है, अल्लाह जिसको ऊंचा मकाम देता है वो तो फूक फूक कर कदम रखता है, वो उसकी हैसियत तो आंख की हो जाती है कि एक तिनका भी अगर आंख के अंदर आ जाए तो आंख फड़कने लगती है, बर्दाश्त नहीं कर पाती। इन हजरात का हाल ये है कि उम्मत की आंख की तरह है कि इनको अगर थोड़ी सी कोई बात महसूस होती है तो फौरन के दिल पर असर पड़ता है, और ये कोशिश करते हैं कि कोई काम भी ऐसा ना हो कि जो नामुनासिब हो। ये नामुनासिब काम है, जाहिर है इसको गुनाह नहीं कह सकते, इस हद तक रियायत इन हजरात के, तो कम से कम हम जो कर सकें उतना तो करें कि हमारी जात से किसी को भी तकलीफ ना हो। कोई भी इसे हजारों इसकी मिसालें दी जा सकती हैं मुख्तलिफ जिंदगी के मैदानों में, ऑफिस में, कारोबार में, दुकान में, सड़क पर। मैं अर्ज किया करता हूँ, गाड़ी ले जा रहा है, कहीं आदमी और जहां जगह देखी खड़ी कर दी। अब ये ख्याल नहीं कि गाड़ी हमने जहां खड़ी की है, यहां से लोग गुजरते हैं, कोई बड़ी गाड़ी गुजरेगी तकलीफ होगी उसको, बिल्कुल नहीं समझते। समझते हैं इसका दीन से कोई ताल्लुक नहीं, बल्कि अपनी चालाकी समझते हैं कि हमने अपनी गाड़ी खड़ी कर दी, हमें पहले मौका मिल गया। अरे भाई तुम्हें मौका मिल गया, अब दूसरा जो आएगा गाड़ी लेकर वो बेचारा कहां ले जाएगा अपनी गाड़ी। इसको लोग दीन नहीं समझते, हालांकि ये भी दीन का हिस्सा है कि हमारे किसी भी तर्ज अमल से तकलीफ ना। आदमी सड़क पर गाड़ी चला रहा है, सही अंदाज से चलाए, इस तरह ना चलाए कि दूसरों को तकलीफ पहुंचे। तो हर चीज में, जिंदगी के हर मैदान में ये हमें फिक्र करनी है कि हमारी जात से किसी को भी तकलीफ ना पहुंचे, ना ईमान वाले को तकलीफ पहुंचे, ना गैरों को तकलीफ पहुंचे। ऐसे अखलाक अगर हमारे अंदर पैदा हो जाएंगे तो जाहिर है कि हमारा पूरा जो वो है हमारा तर्ज जिंदगी, ये पूरा तर्ज जिंदगी एक दावत का नमूना बन जाए। फिर दूसरे हमें देखेंगे जब ओहो इस कदर रियायत, इस कदर ख्याल, तो जाहिर है क्या कैफियत पैदा होगी। जिस दीन में ये कहा जा रहा हो कि जानवर को तकलीफ ना पहुंचाओ और जानवर को फायदा पहुंचाने में अल्लाह ने अजर रख दिया हो कि अगर कोई कुत्ते को पानी पिला दे तो उसका सवाब रख दिया उसमें और मगफरत का जरिया बना दिया, तो किसी इंसान को फायदा पहुंचाना, किसी प्यासे को पानी पिला देना उसका काम बना देना। हदीस आती है कि कुछ भी तुम फायदा पहुंचाओ अल्लाह ने उसमें सदका रखा है। कोई आदमी बेचारा सामान ज्यादा है, रक्षे पे उठा नहीं पा रहा, सामान उठा के तुमने रक्षे पे रख दिया। कोई आदमी अपना काम नहीं कर पा रहा है, फार्म नहीं भर पा रहा है, तुमने उसका फार्म भर दिया। कोई और किसी दुश्वारी में है, तुमने दुश्वारी उसकी दूर कर दी। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये सारी चीजें सदका हैं, ये सारी चीजें सदका हैं, अल्लाह ताला की रजा का जरिया बनती हैं। आदमी ताक में रहे, बहुत से अल्लाह के नेक बंदे हैं जो फिक्र में रहते हैं कि हम किस तरह दूसरों को फायदा पहुंचा दें, ये अल्लाह की रजा के जराए हैं, अल्लाह के कुर्ब के अल्लाह ताला ने हमें सामान दिए हैं। और ये बहुत सारी छोटी छोटी बातें होती हैं कि आदमी उसकी अगर फिक्र कर ले तो बैठे बैठे उसको आराम से नेकी मिल जाए, लेकिन ख्याल हमें नहीं होता। अगर इसका ख्याल कर लिया जाए तो इंशाअल्लाह इसका फायदा महसूस होगा और इससे समाज हमारा जो इस वक्त बिगाड़ की तरफ जा रहा है उसकी इंशाअल्लाह इसलाह होगी और एक अच्छा नमूना भी सामने आएगा। अल्लाह ताला हम सबको तौफीक अता फरमाए। वा आखिर दुआ अना।